अस्सलाम वालेकुम, आप देख रहे हैं प्रोग्राम गामदी के साथ और मैं हूं निदा समी। हम देख रहे हैं हमारे माशरे में, हमारे मुल्क में वैलेंटाइंस डे अब जड़ पकड़ चुका है, बड़े जोरों शोर से मनाया जाता है हर साल, लेकिन साथ में इस पर तंकीद भी उसी जोरों शोर से जारी है। क्या हम मशरकी तहजीब के लोगों को वैलेंटाइंस डे मनाना चाहिए? क्या हमारा वैलेंटाइंस डे मनाना असल में ये तस्लीम करना है कि मगरबी सकाफत हमसे बरतर है, या फिर हम सबको इब्ने आदम होने के बायस जो है तहजीबों के मिलाप पर जोर देनी चाहिए और इसको कोई कबाहत नहीं समझनी चाहिए इस वैलेंटाइंस डे को मनाने में? इसी सवालों के आज कुछ जवाबात हम जानेंगे। हमारे बहुत मोहतरम जावेद अहमद गांधी साहब हमारे साथ मौजूद हैं। अस्सलाम वालेकुम गांधी साहब।
वालेकुम सलाम।
और हमें गुफ्तगू में ज्वाइन करें आज इकबाल मलाड वाला साहब, आपको भी खुश आमदीद कहते हैं। सवालात का मैं पहला सवाल पूछ लूं?
पूछ ले।
अच्छा, सबसे आसान और सबसे जो ज्यादा बात कही जाती है गांधी साहब वैलेंटाइंस डे मनाने के हवाले से, खासकर मुस्लिम माशरे में वही कहा जाता है कि गैर शरई है। क्या कहें,
किसी चीज़ को गैर शरई कहने की कोई दलील होनी चाहिए ना? यानी आप जहाज़ पे सवार हो आपके गैर शरई है, आप कार पे सवार हो आपके गैर शरई है, इंटरनेट इस्तेमाल करें आप गैर शरई है।
कहा जाता है ना, जो काम रसूलुल्लाह ने नहीं किया वो हम क्यों करें?
तो जितने काम हैं ये सारे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किए। तो मेरे नज़दीक देखिए, सबसे पहले हम मुसलमानों को ये समझना चाहिए कोई चीज़ गैर शरई कैसे होती है। हमारे दीन की बुनियाद दो बुनियादी तसव्वुरात पर है, एक शिर्क और तौहीद और दूसरे अखलाक। अगर किसी चीज़ में शिर्क पाया जाता है तो हम उससे इज्तनाब करेंगे, फौरन रुकेंगे। वो शिर्क हो सकता है मुसलमानों की किसी रस्म में पाया जाता हो सकता है हमारे किसी हमसाये की रस्म में पाया जाता हो। तो शिर्क है जिससे रोका गया है। इस्लाम का अप्रोच ये नहीं है कि वो इंसानियत को मुख्तलिफ हिस्सों में बांटता है, नहीं, वो तसव्वुरात की बुनियाद पर अप्रोच करता है। दूसरी चीज़ है, कोई अखलाकी ख़राबी है उसके अंदर, अगर किसी रस्म में ये चीज़ मौजूद नहीं है तो दुनिया में इंसान है, बड़े पैमाने पर इंसान बस रहे हैं, मालूम नहीं किस किस कौम से ताल्लुक़ रखते हैं, उनका पस मंज़र क्या है। ये इस वक्त जो आपकी मुस्लिम दुनिया है ये सारी की सारी अरब में तवल्लुद तो नहीं हुई
जी,
ये भी कुछ लोग थे मुख्तलिफ़ कौमों से ताल्लुक़ रखते थे, इनका भी एक पस मंज़र था, कोई आर्याई नस्ल से थे, कोई हुन थे, कोई द्रावड़ थे, कोई सिद्धीन थे, कोई मशरिक़ वुस्ता के लोग थे। ये मुख्तलिफ़ अक़वाम है जो अपने रसूम लेके आई हैं, अपनी रवायात लेके आई हैं, ऐसे ही इंसानियत का मामला है। तो मैं तो इसको इंसानियत का हुस्न समझता हूँ कि हम एक दूसरे से हासिल करते हैं। अलबत्ता हमारी शरीयत, हमारा दीन हमको ये बताता है कि शिर्क के करीब मत जाओ और किसी गैर अखलाकी चीज़
का। गैर अखलाकी की जहाँ बात करते हैं तो ये आर्ग्यूमेंट ज़रूर आ सकता है कि इसमें सिर्फ एक बच्चे अपने वालदैन को फूल नहीं देते, शोहर अपनी बीवी को सिर्फ नहीं देता, यहाँ पर हम एक रिवाज हमारे माशरे में पड़ गया है
दोस्ती यारी की बात
जी, जहाँ दोस्त होते हैं आपस में, लड़का लड़की जा रहे हैं बाहर, एक दूसरे को तहाइफ दिए जा रहे हैं, तो इससे तो गैर अखलाकी फिर समझा जाता है हमारे।
यही बात यह है कि किसी को तोहफा दे देना, किसी को सलाम पहुँचा देना, किसी को फूल भेज देना, अगर इसके अंदर कोई अखलाकी खराबी पहले आप मुतय्यन करेंगे ना, फिर ही उसके ऊपर एतराज़ करेंगे। फ़र्ज़ कर लीजिए कि एक आदमी की, एक बच्चे की कोई मंगेतर है, या वो ये समझता है कि मुझे यहाँ शादी करनी है, उसके बारे में उसके घर में कोई पैगाम भेज देता है, तो पैगाम भेजे जाते थे ना
जी।
यानी आप इससे पहले भी जो हमारा कदीम माशरा था उसमें क्या पैगाम भेजना ममनू था? आप हिंदू माशरे की बात ना करें जिसमें हमने ज़िंदगी बसर की है, अरबों में तो औरतें खुद अपने इस ख्याल का इजहार कर देती थी, रसूलुल्लाह सल्लम की मजलिस में आके ये कह देती थी कि आप मुझसे शादी कर लें
जी।
आप ये देखिए, ऐसी ख्वातीन के अज़कार मौजूद हैं, आप हदीस की किताबों में देखें, रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम को आके उन्होंने कहा कि आप, मैं आपसे शादी करना चाहती हूँ, और इसमें कोई हिजाब नहीं होता था उनको। अच्छा, वो ये कह देती थी कि मैं फ़लाँ से शादी करना चाहती हूँ, फ़लाँ आदमी मुझे पसंद है, फ़लाँ आदमी नापसंद है। तो ये हमारे माशरे के अंदर बहुत सी चीज़ों को हमने टैबूज़ बना दिया हुआ है। हकीकी मानी ये है कि अगर कोई गैर अखलाकी बात हो रही है, देखिए अगर कोई लड़का लड़की जो है वो खलवत में मिल रहे हैं, बैठ रहे हैं, अब आपने एक फूल भेज दिया किसी को अपनी पसंदीदगी के इजहार के लिए, दूसरा कबूल कर लेगा तो अच्छी बात है, उनके दरमियान कोई मुलाकात का रिश्ता होगा, को हम चावल खाएंगे, को बेहतर बैठेंगे। तो चीज़ों के बारे में ये रवैया नहीं होना चाहिए कि आप हर चीज़ को एक ख़ास पैमाने के ऊपर जो आपने अपने जहन में बना रखा हुआ है, और हर चीज़ को आप जायज़ और नाजायज़ बना।
महरम ना महरम वाला तसव्वुर इसमें हम किस तरह फिट
करें? फूल को इधर मैं हाथ लगाऊँ, इधर कोई दूसरा हाथ लगाए तो महरम और नामहरम का ताल्लुक पैदा हो जाएगा। देखिए बात यह है कि पहले आप किसी हद को फलांगेंगे ना, उससे हमें अपने बच्चों को रोकना चाहिए, उन्हें बताना चाहिए कि हमारे दीन में इफ़त इस्मत की बड़ी अहमियत है। आप कोई हदूद से मुतजावज़ बात नहीं करेंगे, कोई गलत काम नहीं करेंगे, आप किसी की बच्ची के मामले में या किसी के बच्चे के मामले में ऐसी बातें नहीं करेंगे कि जो बातें अखलाकी हदूद के ख़िलाफ़ हैं। आपने अपने वालदैन को साथ लेना है, उनकी मर्ज़ी से शादी करनी है, हमारे यहाँ शादी है نکاح ہی ہے جس کے بعد آپ کوئی تعلق رکھ سکتے ہیں، اس سے پہلے آپ کو خلوت میں نہیں بیٹھنا چاہیے، آپ کو اس طرح، یہ ہیں وہ چیزیں جو بچوں کو بتانے کی ہیں۔ ایک پھول بھیج دینے میں کیا محرم اور نامحرم کا سوال پیدا ہو گیا، یعنی ایک آدمی نے ایک تحفہ بھیج دیا، کسی نے خط لکھ دیا، کسی نے اپنی پسندیدگی کا اظہار کر دیا، سڑک پر جاتے ہوئے، گلی میں جاتے ہوئے عرب عورتیں اپنی پسندیدگی کا اظہار کر دیتی،
یعنی اظہار محبت کوئی حرام چیز تو نہیں ہے،
یعنی اس کا تعلق اگر تو یہ ہے کہ شادی سے باہر یہ اظہار محبت ہو رہا ہے تو پھر تو ٹھیک ہے، اگر شادی کے لیے ہو رہا ہے تو پھر اس پہ کیا اعتراض کیا جا سکتا ہے؟
دوسری شادی کے لیے ہو رہا ہو تو
یہ بات ہے، دوسری شادی کے اوپر اعتراض تو بیوی کو کرنا چاہیے، شریعت کیوں؟
یہ تو میں نے ایسی پوچھتی، غازی صاحب دنیا گلوبل ویلج بن چکی ہے، ہم نے مغرب کی تمام چیزیں ان کی ایجادات کو اپنا لیا، جیسے اقبال صاحب بھی ذکر کر رہے تھے، ہوائی جہاز میں ہم سفر کرتے ہیں، اسمارٹ فونز ہمارے گھر میں موجود ہیں، اسمارٹ ٹیلی ویژن ہمارے گھر میں موجود ہیں، ان کے بنائے ہوئے سافٹ ویئر پہ آج ہم ایک پیغام ڈالتے ہیں، پوری دنیا میں نشر ہو چکا ہوتا ہے، ایسے میں ہم پھر یہ کہیں کہ یہ ہماری تہذیب نہیں ہے، یہ ہماری ثقافت نہیں ہے، کیا درست رویہ؟
اس میں کوئی شبہ ہی نہیں ہے، دیکھیے بات یہ ہے کہ اس وقت ہم جس معاشرت میں جی رہے ہیں، اس معاشرت کی بھی ایک تاریخ ہے، ایک پس منظر ہے، ہم آئے تھے معلوم نہیں کن کن علاقوں سے آئے تھے، اگر تحقیق کی جائے تو خبر نہیں ہم ہندوستان کے اصلی باشندے ہیں یا باہر سے آئے تھے، ہم میں سے کون کہاں سے آیا، کہاں آ کے آباد ہوا، پیچھے سے کیا روایات لے کے آیا، ہماری تہذیب کیا ہے، یعنی اصل چیز ہے، پہلے اس کو متعین کر لینا چاہیے۔ ایک چیز ہمارا دین ہے، میں نے آپ سے عرض کر دیا کہ وہ بنیادی طور پر آپ سے جس تقاضے کو کرتا ہے وہ یہ ہے کہ آپ کو شرک کے قریب نہیں جانا، آپ کو کسی بد اخلاقی کے قریب نہیں جانا۔ اس بد اخلاقی کی مزید وضاحت ہم نے کر دی کہ ہمارے دین میں ہم کو یہ ہدایت کی گئی ہے کہ کسی مرد اور عورت کے تعلقات جائز صرف نکاح کے بعد ہی ہوتے ہیں، ان تعلقات کی بنیاد میں اگر کوئی غیر اخلاقی چیز ہے تو اس سے ہر آدمی کو اجتناب کرنا چاہیے۔ یہ تعلیم بھی ہم بھی دیں گے، تربیت بھی دیں گے، اپنے بچوں کو بھی یہ بتائیں گے۔ رسالت میں آپ صلی اللہ علیہ وسلم نے اس کے لیے جو ضروری ہدایات دیں وہ یہ ہے کہ کوئی مرد و عورت اکیلے میں نہ بیٹھے، خلوت میں نہ بیٹھے، کوئی تیسرا موجود ہونا چاہیے، ان کی موجودگی میں ان کو ملنا چاہیے۔ یہ چیزیں وہ ہیں جو فتنے سے بچانے کے لیے خدا کے پیغمبر نے ہم کو بتائی ہیں۔ تو ایک چیز کو آپ نے دیکھا، اس کے بارے میں کسی پسندیدگی کا جذبہ آپ کے اندر پیدا ہوا، کیا ہمارا دین یہاں سے روک دیتا ہے؟ نہیں، وہ یہ کہتا ہے کہ اب آپ کو اپنے حدود پہچاننے چاہیے، آپ کو ان حدود سے تجاوز کر کے آگے نہیں بڑھنا چاہیے۔ وہ حدود اللہ نے واضح کر دیے ہیں، وہ اللہ کے پیغمبر نے واضح کر دیے ہیں، یہاں ہمارا دین ختم ہو گیا۔ اب اس کے بعد تہذیب میں آئیے، تہذیب کی تین چیزیں ہیں جو ہمارے ہاں اسلامی تہذیب جس کو آپ کہتے ہیں اس کے عناصر کی حیثیت رکھتی ہیں۔ پہلی چیز یہ ہے کہ ہم کو اپنی شرمگاہوں کی حفاظت کرنی ہے، یعنی ہمارے ہاں آزادانہ جنسی تعلقات کی کوئی گنجائش نہیں ہے۔ یہ ہمارے دین میں بھی طے ہے، یہ ہماری تہذیب میں بھی طے ہے۔ ہمارے اوپر یہ پابندی عائد کر دی گئی ہے کہ ہم نہ صرف یہ کہ اپنے لباس میں، اپنے رہن سہن میں، اپنے معاملات میں احتیاط کریں گے تاکہ ہمارے ہاں عفت اور عصمت کے تصورات قائم رہیں، نکاح کے ادارے کا تقدس موجود رہے، اور فی الواقع لوگوں کو ماں باپ ملیں، خاندان ملے، اور وہ اعتماد کے ساتھ یہ کہہ سکیں کہ یہ ہمارا خاندان ہے، اس کو انارکی میں یا انتشار میں مبتلا ہوں گے۔ دوسری چیز کیا ہے؟ حفظ مراتب، بڑے اور چھوٹے کا لحاظ کرنا۔ یعنی ہم یہ تو مانتے ہیں کہ سارے انسان خلقت کے لحاظ سے، انسان ہونے کے لحاظ سے برابر ہیں، لیکن مرتبے کے لحاظ سے برابر نہیں ہیں۔ باپ کا ایک مرتبہ الگ ہے، بڑے بھائی کا ایک الگ ہے، ماں کا ایک الگ ہے۔ یہ جو مراتب ہیں ان کا لحاظ کرنا، یہ ہماری تہذیب کا دوسرا عنصر ہے۔ اور تیسرا یہ ہے کہ ہم جو دنیا بھر میں بھلائی کی باتیں مانی جاتی ہیں وہ ایک دوسرے کو بتائیں گے، لا تعلق ہو کے نہیں بیٹھ جائیں گے، ہمسائے کو، عزیز کو، بیٹے کو، بھائی کو۔ اور جو دنیا بھر میں برائی کی چیزیں سمجھی جاتی ہیں، ملاوٹ ہے، سود خاری ہے، لوگوں کے حقوق تلف کرنا ہے، کسی کو دوا بنا کے غلط دینا ہے، یہ چیزیں جو ہیں ان سے ہم روکیں گے لوگوں کو۔ یہ ہماری تہذیب کی بنیادی علامت۔ اس کے بعد آپ کا کلچر ہے، یہ کلچر معاف کیجیے گا، عرب کا کلچر الگ ہوگا، مراکش کا کلچر الگ ہوگا، مصر کا کلچر الگ ہوگا، افریقی ممالک کا کلچر الگ ہوگا، انڈونیشیا ملیشیا کا کلچر بالکل الگ ہوگا۔
تو پھر گاندھی صاحب، ہمارے بیسکلی پاکستان کا کلچر کیا ہے؟ آدھے لوگ جب بات کرتے تو کہتے ہیں جی ہندوانہ کلچر ہے جو ہم نے اپنایا ہوا ہے، اور پھر بار بار یہ ایک نعرہ آتا ہے، جب اتنی واضح ہے اسلامی تہذیب کیا ہے اور شریعت کیا کہتی ہے، تو اس کے بعد ایک نعرہ لگایا جاتا ہے کہ اسلاف کی طرف چلتے، انہوں نے جو کیا، اور اسلاف سے مراد ظاہر سی بات ہے کہ رسول اللہ اور ان کے اصحاب کی زندگی ہے، کہ جو انہوں نے کیا وہ ہم کریں، جو انہوں نے نہیں کیا وہ ہم نہ کریں، جبکہ آپ کا کہنا ہے کہ ان کا کلچر عرب کا کلچر ہے۔
رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے اصحاب کی جو زندگی ہے اس کے بھی دو حصے ہیں، ایک حصہ وہ ہے جس کا تعلق دین سے ہے، اس میں وہ ہمارے لیے اسوہ ہے، نمونہ ہے، اعلیٰ اخلاق کا نمونہ ہے، اعلیٰ کردار کا نمونہ ہے۔ ایک چیز ان کے رسوم، روایات، ان کا کلچر، ان کی تہذیبی چیزیں ہیں۔ اب مثال کے طور پر دیکھیے، اب آپ کے ہاں رمضان میں کہتے ہیں کہ کھجور سے روزہ کھولنا ہے، اس کا مذہب سے کوئی تعلق نہیں ہے، یعنی یہ چیز عربوں کی روایت ہے۔ اگر رسالت میں آپ صلی اللہ علیہ وسلم کی بعثت کسی ایسے علاقے میں ہوتی جہاں سیب سے روزہ کھولا جاتا،
جہاں
کھجور نہ ملتی ہوتی تو آپ یہی اختیار کرتے. آپ نے لباس کس کا اختیار کیا؟ وہی جو عرب کا لباس تھا. یعنی کوئی خاص لباس آپ نے ایجاد کر کے لوگوں کو نہیں کہا کہ تم اگر مسلمان ہو جاؤ تو یہ پہنو گے. جو رسوم روایات تھے, عیدیں تھیں اور اس طرح کی چیزیں تھیں, وہ جیسے تھیں اسی طرح رہنے دی گئی.
اور یا پھر ہم اسلاف کی باتوں پہ اتنا زور دے رہے ہیں تو ہم پتلون قمیض پہننا اور شلوار قمیض پہننا چھوڑ دیں.
میں وہی عرض کرتا ہوں کہ ہم عجیب تضادات میں مبتلا ہیں. میں آپ سے عرض کروں, ایک صاحب نے مجھے خط لکھا, انہوں نے یہ کہا کہ دیکھیے آپ جب یہ کہتے ہیں کہ ہمارے لیے دین اصل چیز ہے جس کو ہمیں محکم پکڑنا چاہیے, اللہ تعالیٰ کی ہدایت, اللہ کے پیغمبر کی ہدایت, لیکن باقی جو چیزیں ہیں جیسے مثال کے طور پر رسالت میں آپ سب نے کھجور کو پسند فرمایا ہے یا کسی موقع کے اوپر کدو کو پسند فرمایا ہے کھانے کے لیے, ہر شخص کا اپنا ایک ذوق ہوتا ہے, اپنے علاقے کا اپنا ایک مزاج ہوتا ہے, یا آپ نے تہمت مثال کے طور پر باندھی ہے, یا لمبا کرتا جیسے عرب پہنتے ہیں اس طریقے کا کرتا پہنا ہے, یہ چیز سنت نہیں ہے. جب میں نے یہ لکھا تو ایک صاحب نے مجھے لکھا کہ چلیے یہ مان لیا آپ کی بات کہ سنت نہیں ہے, لیکن یہ کرنے کا ثواب تو ہوگا نا, اجر تو ملے گا نا, بہتر تو یہی ہے. تو میں نے کہا کہ آئندہ آپ جب میرے پاس آئیں تو ادراہ کرم یا اونٹ پر سوار ہو گئے یا گدھے پر سوار ہو جائے, کیونکہ بہتر تو یہی ہے.
جی
یہ دیکھیے یہ غلط استدلال ہے. دنیا کو آگے جانا ہے, ہمیں دین کو محکم پکڑنا ہے, اخلاقی اصولوں کے اوپر قائم رہنا ہے, لیکن کلچر کے معاملے میں, ان چیزوں کے معاملے میں آپ کے ملک کے اثرات ہوں گے. اب دنیا آگے بڑھے گی تو ساری دنیا کے اثرات ہوں گے ان چیزوں میں. ہر چیز پر صرف کس معیار پر ہم نے تنقید کرنی ہے, اس میں کوئی شرک تو نہیں ہے, کوئی بد اخلاقی تو نہیں ہے, اس کے قریب بھی نہیں جانا. اگر ایسا نہیں ہے تو ٹھیک ہے, روایات آئیں گی, رسوم بنے گی.
پاکستانیوں کے دماغ میں یہ کنفیوژن اکثر ہوتا ہے کہ جو ایک کلچرل روایت تھی جو عربوں کی, اسے ہم نے ایک مذہب کا جمع پہنا دیا کہ یہ مذہب ہی ہے, یہ کمپلسری, یہ مینڈیٹوری ہے, یہ ایسے ہی ہونا چاہیے, اور وہ ڈسٹنکشن, وہ جو ڈیوائڈنگ لائن, وہ کہیں نہیں آتی.
میرے نزدیک تو یہ بدعت بولنے میں فضیلت محسوس,
میرے نزدیک تو یہ بدعت ہے دین میں. یعنی دین میں آپ ایک نئی چیز داخل کر رہے ہیں کہ آپ کو عرب کلچر کی بھی پابندی کرنی ہے. عرب کلچر کی پابندی ہم پر لازم نہیں ہے. عربوں کا ایک خاص لباس ہے, خاص رہن سہن ہے, کھانے پینے کے اپنے طریقے ہیں, ان میں سے کوئی چیز بھی دین سے تعلق نہیں رکھتی. اچھا آپ نے لفظ استعمال کیا ہندوانہ رسوم ہے, سوال یہ ہے کہ جب ہم ہندوستان میں آئے تو ہندوانہ رسوم ہی ہوگی نا.
بالکل
دیکھا یہ جائے گا کہ کیا ان میں سے کوئی ایسی رسم ہم نے اختیار کر لی ہے جس کے اندر شرک تھا, جس کے اندر بت پرستی تھی, جس کے اندر کوئی اخلاقی خرابی تھی. یہ بسنت کا تہوار ہے آپ کا, ظاہر ہے کہ یہاں کا مقامی تہوار ہے.
بالکل
لاہور میں لوگ مناتے رہے ہیں اس کو, اس میں ایک خرابی پیدا ہوئی اخلاقی لحاظ سے, ابھی آپ کی آنکھوں کے سامنے پیدا ہوئی. اور وہ خرابی کیا تھی کہ لوگوں نے لوہے کی تار سے لوگوں گلے کاٹنے شروع کر دیے. تو دیکھو ہم میں سے ہر ایک نے احتجاج کیا, اب آپ حدود سے تجاوز کر رہے ہیں. آپ کھیل کو کھیل رہنے دیجیے, اس سے آگے بڑھ کر اگر یہ لوگوں کی جانوں کے لیے خطرہ بن جائے گا تو ہماری حکومت کو بھی فیصلہ کرنا پڑا کہ اس پہ پابندی لگا دی,
اور قانون کے خلاف ورزی,
قانون کے خلاف ورزی آپ نے کی. تو اپروچ یہاں سے ہونا چاہیے کہ کیا کسی کو کوئی نقصان پہنچایا جا رہا ہے, بد اخلاقی کی جا رہی ہے. اگر اس طرح کی کوئی چیز نہیں ہے تو مغرب سے بھی روایات آئیں گی, مشرق سے بھی روایات آئیں گی.
اچھا ایک اور دلیل پیش کی جاتی ہے, لیکن یہ سوال میں آپ سے کروں گی ایک چھوٹے سے بریک کے بعد, آپ کہیں جائیے گا نہیں. پروگرام ایک مرتبہ پھر خوش آمدید. غامدی صاحب ہمارے ساتھ موجود ہیں, اقبال ملاٹ والا صاحب یہاں پر موجود ہیں, اور ہم بات کر رہے ہیں ویلنٹائنز ڈے کے حوالے سے. غامدی صاحب ایک اور دلیل جو کہ پیش کی جاتی ہے, آپ یہاں پر کبھی بھی سوشل میڈیا میں اپنے لکھیں اگر ہیپی فادرز ڈے, ہیپی مدرس ڈے, ہیپی ویلنٹائنز ڈے, جھٹ ایک جواب آئے گا کہ اسلام میں ہر دن محبت کا ہوتا ہے, اسلام میں ہر دن والدین کی عزت کا دن ہوتا ہے, اسلام میں ہر دن ماں کا دن ہوتا ہے. تو اس کو آپ کس طریقے سے دیکھتے ہیں؟
اسلام تو ان چیزوں پہ زور دیتا ہے کہ محبت, پیار محبت سے رہو, بھائی چارے سے رہو, تو اس میں کیا برائی ہے؟ اسلام
نہیں کہتا روز احترام کرتے ہیں ہم انگریزوں کی طرح,
روز احترام کرتے ہیں تو, لیکن وہی میں کہتا ہوں اسلام, ہم ایک طرف کہتے ہیں کہ اسلام مذہب ہے امن کا, اسلام مذہب ہے پیار محبت کا, تو پھر اس پہ اعتراض کیوں ہوتا ہے ہر چیز پہ کہ بھائی نہیں یہ ہندو مذہب ہے یا یہ کرسچن مذہب ہے یا عیسائی ہے, یہ کیوں پھر ہم ڈالتے
ہیں؟ میں ایک گزارش کروں آپ سے, مسلمان کس کو کہتے ہیں جو ہر وقت خدا کی یاد اپنے ذہن میں قائم رکھتا ہے؟ اسی کو کہتے ہیں. یعنی خدا یاد رہنا چاہیے, یہ مطلب یہ نہیں ہے اس کا کہ آپ کی زبان کے اوپر کوئی خاص اذکار آنے چاہیے, لیکن ہر وقت خدا یاد رہنا چاہیے. اچھا نماز جیسی عبادت کے بارے میں اللہ تعالیٰ نے کہا کہ آکم الصلاۃ لذکری, میری یاد کو قائم رکھنے کے لیے نماز پڑھو. ہر وقت پڑھتے رہتے ہیں, یعنی وقت مقرر کیے گئے ہیں.
بالکل.
اچھا وہ وقت کیوں مقرر کیے گئے ہیں؟ آپ دیکھیے فجر کے وقت جب ذرا دن ڈھلتا ہے, جب ذرا شام قریب آنے لگتی ہے, جب سورج غروب ہوتا ہے, جب آپ بستر پر جانے لگتے ہیں, یہ اوقات جو ہے آپ کی زندگی میں تغیر پیدا کرتے ہیں. تو اللہ تعالیٰ کہتے ہیں میں نے ان پر دو دو چار چار رکعتیں فرض کر دی ہیں تاکہ ان کے ذریعے سے میری یاد دہانی ہوتی رہے. خدا جس کو ہر وقت یاد رہنا چاہیے اس کے لیے بھی یہ اہتمام کیا گیا کہ آپ کو یاد کرایا جائے. تو اسی طرح سے ہم ماں سے ہر وقت محبت کرتے ہیں, باپ سے ہر وقت محبت کرتے ہیں, لیکن اس طرح کی بہت سی چیزیں ایسی ہوتی ہیں جو اسی محبت کو یاد دلا دیتی ہیں.
اور یقیناً ان کے چہروں پہ ہم وہ خوشی دیکھتے ہیں جب ہمیں کوئی چھوٹا سا تحفہ یا پھول دیتے ہیں تو ایک الگ خوشی کا احساس ہوتا ہے.
اب دیکھیے نا, کوئی آدمی اگر آپ سے یہ تقاضا کرے کہ آپ کو ہر روز اپنی اماں کو تحفہ دینا چاہیے, ہر روز آپ کو کوئی پھول, اس کی اہمیت ختم ہو جائے گی. تو یہ تقریبات, یہ روایات, لوگ اصل میں پورے انسان کو دیکھنے کی کوشش نہیں کرتے. پورے انسان کے اندر جس طرح خدا کی سچی طلب ہے, جس طرح اعلیٰ اخلاق کا احساس ہے, اسی طرح انسان اپنے ریلیشنز کو مضبوط کرنا چاہتا ہے, تعلقات پیدا کرنا چاہتا ہے. وہ تعلقات ہمارے ماں باپ کے ساتھ بھی ہوتے ہیں, ہم سائیں اور پڑوسیوں کے ساتھ بھی ہوتے ہیں. آپ ذرا تصور کریں کہ اگر آپ دنیا کے کسی ایسے ملک میں رہتے ہیں کہ جہاں آپ کے گرد و پیش مسلمان ہیں ہی نہیں, کسی گلی میں بستے ہیں, لوگوں سے ملیں گے نہیں, تعلقات نہیں رکھیں گے, وہ مسیحی ہیں تو آپ ان سے کٹ کر رہیں گے.
بلکہ اس پہ تو میں نے یہ دیکھا امریکہ, یورپ میں, کینیڈا میں, کہ بلکہ مسلمان فیملیز جو ہے وہ کرسمس ٹری بھی رکھتی ہے کہ بھائی ہم ساتھ رہتے ہیں, ان کے ساتھ رہتے ہیں, ان کا تہوار ہم منا, یہ نہیں کہ وہ چرچ میں جاتے ہیں, وہ ایک سمبولک جیسے کہتے ہیں نا جیسچر کہ وی آر وتھ یو, ہم آپ سے دور نہیں ہیں, ہم آپ سے الگ.
بہت بڑا ایک گروپ ہے ایک بات صاحب جس کو معیوب سمجھتا ہے, اس کی بھی وضاحت کر دیجیے.
نہیں, اس کی وجہ وہی ہے. در حقیقت دیکھیے ہم نے ایک غلط اصول قائم کر لیا ہے, اور وہ غلط اصول یہ ہے کہ جو کام رسالت میں آپ صلی اللہ علیہ وسلم کے زمانے میں نہیں ہوا وہ ہم کریں گے تو غلطی کریں گے. نہیں, یہ اصول نہیں ہے. جو کام دین کی حیثیت سے حضور نے کیا ہے اس سے آگے نہیں بڑھیں گے.
اچھا گاندھی صاحب, یہاں پہ ایک پہلے
یعنی باقی جو معاشرتی زندگی ہماری ہے اس میں تو نئے نئے رنگ پیدا ہوتے رہیں گے,
اور اس میں تو کمپرومائز اور ایڈجسٹمنٹ کرنی پڑے گی لوگوں.
گاندھی صاحب, یہاں ایک اور پروگرام میں بھی آپ ذکر کر چکے ہیں کہ رسول اللہ کا مدینہ کے یہودیوں کے ساتھ معاہدہ ہوا تھا, ایک کہ ان کو ان کی مذہبی رسومات اور ان کا جو بھی کلچر اس پر روکا ٹوکا نہیں جائے گا, دوسرا مسلمان ان سے دوستانہ تعلقات استوار رکھیں گے. تو وہی بات ہم پہلے بھی کر چکے تھے کہ دوستانہ تعلقات میں یقیناً ایسی باتیں آئیں گی جو کہ اسلام کے منافی ہوتی, تو کس طرح دوستی قائم رہ سکتی ہے؟ اور کوئی مثال ہمیں ملتی ہے اس زمانے کی کہ ان کے کوئی تہوار ہو, مسلمان شریک ہوئے ہوں اس میں؟
یقیناً شریک ہوتے ہوں گے. دیکھیے بات یہ کہ یہ عام طور پر موضوع نہیں بنتی اس طرح کی چیزیں. لوگ ملتے تھے, ملاتے تھے, بازاروں میں بیٹھتے تھے, گپ شپ کرتے تھے. آخر ایک جب آخری مرحلہ آیا, یعنی جب انہوں نے غداری کے بعد غداری کی, جب انہوں نے مسلمانوں کو نقصان پہنچایا, جب انہوں نے رسالت میں آپ صلی اللہ علیہ وسلم کا انکار کر دیا اور اس پر ڈٹ گئے اور جانتے بوجھتے جھٹلا دیا, اور جو شہادت ان کے پاس تھی آپ کے بارے میں, ان کی کتابوں میں تھے, وہ بھی دینے سے انکار کر دیا, اور پھر اللہ نے یہ فیصلہ کیا کہ اب ان پر عذاب آئے گا, اس سے پہلے مسلمانوں کو روکا گیا کہ آپ تعلقات ختم کر دو. اس سے پہلے تو اس کا مطلب تعلقات تھے تو روکا گیا نا, اگر وہ موجود نہیں تھے تو کس بات سے روکا جائے گا؟ یہ بالکل ایسے ہی ہے نا کہ جیسے مثال پر ہمارے ہمسایہ ممالک ہیں, کسی وقت ہم جھگڑے یا لڑائی میں پڑ جاتے ہیں جب, تو اس وقت کہتے ہیں کہ بھائی اب ہم سفارتی تعلقات منقطع کر رہے ہیں. یہ سفارتی تعلقات پہلے کہیں ہوں گے تو منقطع کریں گے,
بالکل
یہی ہوگا نا.
ہو تو اس سے کیسے
مرنا منقطع کرنے کا کیا سوال ہے؟ اچھا مجھے یہ بتائیں کہ یہ تو آپ نے سنا ہوگا نا کہ یہ اجازت دی گئی کہ آپ مسیحیوں کی خواتین کے ساتھ, آپ یہودیوں خواتین کے ساتھ شادی کر سکتے ہیں. اب آپ گھر میں لے آئیں گے اور کہیں گے کہ نہیں, محبت نہیں کرنی, تعلقات نہیں رکھنے, روابط نہیں قائم کرنے,
اگر وہ کرسمس منانا چاہے
کیسے ممکن ہو سکتا ہے؟ یعنی یہ خاتون گھر, اچھا وہ آئے گی تو جب آپ کو یہ اجازت دی گئی کہ اپنے مذہب پر قائم رہے گی, وہ چرچ نہیں جائے گی
جی,
روکیں گے اسے؟
کرسمس منائے گی وہ,
وہ کرسمس نہیں منائے گی,
منائے گی,
روکیں گے اس کو؟ یہ بہت سی چیزیں ایسی ہیں جو بے سوچے سمجھے کہہ دیا.
ایک اور روایت مجھے یہاں پہ یاد آ رہی ہے اب, جو کہ بڑی مشہور ہو چکی ہے عاشور کے حوالے سے, کہ رسول اللہ گزر رہے تھے تو پتہ چلا لوگوں نے روزہ رکھا ہوا ہے, ان سے پوچھا کہ کیوں روزہ رکھا ہے, تو انہوں نے کہا کہ قوم موسیٰ کو آج کے دن نجات ملی تھی, رسول اللہ نے کہا کہ ہمارا تو زیادہ حق ہے, ہمارے بھی نبی ہیں, تو ہم ایک کے بجائے دو روزے رکھیں.
اس طرح گویا یہ تعلیم دی کہ ہم تو اصل میں پوری انسانیت کے اندر خدا کے پیغمبروں کو دیکھ رہے ہیں. ہمیں جو تعلیم دی گئی وہ تعلیم یہ تھی کہ لا نفرقو بین احد من رسل, خدا کے پیغمبروں میں فرق نہیں کرتے. تو جب آپ کو بتایا گیا کہ یہ لوگ روزہ رکھتے ہیں اور یہ ایک طرح سے خوش ہوتے ہیں, اللہ کا شکر ادا کرتے ہیں کہ حضرت موسیٰ کو اس دن فرعون کی غلامی سے اور ان کو بھی نجات ملی تھی, تو آپ نے فرمایا ہم دو رکھیں گے, ہمیں اس سے زیادہ خوشی ہے. اچھی چیزوں میں آپ دوسروں کے قریب بھی ہوتے ہیں, ان کو اپناتے بھی ہیں, مل کر تہوار بھی مناتے ہیں. آپ کسی ملک میں رہیں گے, کسی قوم میں جائیں گے, پھر تو اسلام کی دعوت بالکل ختم ہو جائے گی. ہم کسی کمرے میں بند ہو کے رہ جائیں گے, ہمیں لوگوں سے تعلق رکھنا ہے. میں نے آپ سے عرض کیا کہ لوگوں کی تربیت صرف یہ کرنی چاہیے کہ دیکھیے آپ کا دین دین توحید ہے, شرک کے معاملے میں بہت محتاط رہیے, کہیں قریب میں اس کی آلائش بھی نہیں پڑنی چاہیے, اور غیر اخلاقی کام آپ کو کوئی نہیں کرنا.
صحیح. अच्छा गांधी साहब, फेसबुक आजकल चूंकि सोशल मीडिया का ज़माना है तो हम देखते हैं कि लड़के लड़कियों, फिर बात वही मैं महरम ना महरम की जानेब आ रही है कि अब लड़के लड़कियों की आपस में स्कूल में पढ़ते ना भी पढ़ते हैं, अजनबी उससे भी वहाँ पर दोस्ती होती है। इस्लाम किस तरह देखता है लड़के लड़की की दोस्ती को?
इस्लाम ये चाहेगा कि निकाह का इदारा किसी हाल में ख़राब ना हो, कोई फितना पैदा ना हो। तो उसमें दो तरह के अहकाम होते हैं। एक तो वो चीज़ है कि जिसको वो ममनू करार दे देते हैं, जैसे बदकारी है उसको ममनू करार दे दिया गया। इसके सिवा बाकी जितनी चीज़ें हैं उसके लिए एक इस्तलाह है, सद्द ज़रिया। जैसे हम अपने बच्चे को रोकते हैं, बेटे गली में ना जाना, क्यों? वहाँ कुछ ऐसा मुमकिन हो सकता है कि तुमको गाली सीख के आ जाओ। बिल्कुल ऐसे ही बच्चों को रोका जाता है कि अगर आप हद से आगे बढ़ जाएंगे, आप इस तरह के ताल्लुकात कायम करेंगे तो इसके नतीजे में हो सकता है कि आप किसी खराबी में मुबतला हो जाए। तो ज़्यादा अच्छा ये है कि आपकी कोई राय है, आपकी कोई पसंदीदगी है, आपको हक है आप उसका इजहार करें। जब आपकी इस पसंदीदगी सामने आ जाए तो आप अपने वालदैन को बताइए, अपने घर वालों को बताइए, अच्छे तरीके से सलीके से पैगाम भेजा जाए और आपकी पसंद ही है जिसके मुताबिक ये सारे मामला होने हैं। लेकिन ऐसा कोई काम ना करें कि जिसके नतीजे में आपके ताल्लुकात वो शक्ल इख्तियार कर लें जहाँ दूसरे की भी बदनामी हो, इफ्फत इस्मत के तसव्वुरात भी ख़राब हों और आप अखलाकी हुदूद से।
और अगर दोस्ती लड़का लड़की की ऐसी है जिसमें मोहब्बत का कोई अंसर शामिल ही नहीं है, साथ में पढ़ रहे हैं और दोस्ती भी है, इसको?
ये देखिए, जब आप मखलूत तालीम में पढ़ रहे होते हैं तो आपको अपने नोट्स भी एक्सचेंज करने होते हैं, बात भी करनी होती है, और जिसको आप एक सादा ताल्लुक कहते हैं वो बाज़ औक़ात वजूद में भी आ जाता है, कुलीग्स में आ जाता है, दूसरे लोगों में आ जाता है, एक दूसरे की इज्जत करते हैं, एहतराम करते हैं। इस्लाम तो वहीं से शुरू होगा, वहाँ क्या कहेगा कि आप अकेले में बैठने से इज्तराब करें। ऐसा ना हो किसी वक्त ऐसे रसूलुल्लाह सल्लम ने फरमाया कि इससे इज्तनाब करो क्योंकि दो अकेले बैठे हों तो बाद उसका शैतान दरमियान में आ जाता है। तो ये क्या चीज़ें हैं? ये चीज़ें वही हैं कि आपको एक टारगेट दिया गया है कि बदकारी की तरफ नहीं जाना, ये चीज़ है जिसको हदफ बनाना है, इसकी तरफ जाने वाले हर रास्ते से हमको रुकना चाहिए।
वो तो इंसान की नीयत पर ना सर, वो तो बात नीयत की बात है और आपकी तरबियत जो आपको मिली है वो बात वहाँ पर है। अगर मसलन अब हिंदुस्तान में, अब मैंने तो यहाँ दुबई में भी देखा है कि हमारे बहुत दोस्त यार हिंदू है, उनकी बीवियाँ मुझे राखी बांधती है जो भाई दूज जो मनाते हैं। अब वो राखी एक मोहब्बत का इजहार है, भाईचारे का, कि भाई ये हमारे, उसमें क्या है, उसमें कोई मजहबी कोई लेना देना नहीं।
हर चीज का सिंपल है, हर चीज का उसी मैार पर जायजा लेना चाहिए कि इसमें कोई गैर अखलाकी चीज
जी।
और दूसरे ये फर्क मलहूज रखना चाहिए कि कुछ चीजें वो है जिनको दीन में रोका गया है, कुछ चीज़ें वो हैं कि जिनमें ये नसीहत की गई है कि देखो इससे कोई ख़राबी ना पैदा हो जाए। उन चीज़ों में हम खुद सोचते हैं। आपके इलम में होगा, एक ज़माना था, मैं तो देहाती माशरत में चूँकि पला बड़ा हूँ तो मुझे मालूम है, शायद आपके इलम में ना हो, हमारे यहाँ देहात में अगर फ़र्ज़ कर लीजिए कि चारपाई बिछी हुई है, ये कुर्सियाँ वर्सियाँ मेज वेज तो बहुत बाद में देखे हमने, यानी एक चारपाई बिछी हुई है, उसमें एक तरफ एक लड़की बैठी हुई है आपकी कोई कज़न है, दूसरी तरफ आप चारपाई पर आगे बैठ जाएँ तो ये बहुत बड़ा पाप था जिसका आपने इरतकाब कर डाला। अच्छा, अब ये एक ज़माने की हमारी माशरत थी, हालांकि इसका मज़हब से कोई ताल्लुक नहीं था, यानी एक गोया लोगों ने एक तंबीह की हुई थी कि नहीं उस चारपाई पर भी बैठना। उसके बाद क्या हुआ? उसके बाद ये हुआ कि बसों में सफ़र करना पड़ गया। देखिए ना, यानी वही चीज़ जो है वो जिस वक्त फिर आपकी ज़रूरत। तो बुनियादी बात यह है कि हम इंसान के अंदर ये एहसास पैदा करें कि उसके दीन में क्या चीज़ें ममनू हैं, उन ममानियतों की तरफ बढ़ने से रोकने के लिए बाज़ूकत नसीहत करनी पड़ जाती है। वो बच्चे को भी हम करते हैं।
इस पैराए से अगर देखा जाए तो फिर गड़बड़ कहीं ना कहीं तो हो रही है ना गांधी साहब, क्योंकि इस्लाम माशरा हम देख रहे हैं कि आहिस्ता आहिस्ता सरक रहा है बदकारी की जानिब या बुराई की जानिब, तो हम इसे रोके नहीं?
हम रोकेंगे असल बुराई का शऊर पैदा करके, यानी जब उसका शऊर हम पैदा करेंगे और ये बताएंगे कि देखिए इसकी तरफ पढ़ने वाले रास्ते आप खुद अपने ज़मीर से रोकें, यानी अपने आप को। ऐसे ही हम बाकी मामलों में करते हैं। अगर फ़र्ज़ कर लीजिए हमें ये मालूम हो कि लोगों के अंदर नशावर चीज़ों की वबा फैल रही है, तो हम अपने बच्चों के बारे में क्या रवैया अख्तियार करते हैं? उनसे कहते हैं देखो दोस्त बनाने में एहतियात करना, बैठने में एहतियात करना, देखना कहीं कोई आदमी ऐसे शौक के तौर पर कोई सिगरेट ना तुम्हें पीने के लिए दे दे। कहते हैं ना ये बातें, यही बातें हमको बदकारी के बारे में भी कहनी चाहिए, यही बाकी चीज़ों के बारे में। इंसान के शऊर को आप बेदार करें, यानी उसको एहसास दिलाएं। वरना क्या होता है? वरना यह कि आप ज़रूरत से ज़्यादा पाबंदियाँ जब खास तौर पर टीन एज में नौजवानों पर लगा देते हैं तो वो मज़हब से ही बेजार हो जाते हैं। वो ये महसूस करते हैं कि वह हमें घुटन का शिकार किया जा रहा है। नहीं, उनका शऊर बेदार करके उनको सही रास्ते पर चलाना, ये चीज़ है जिसको हमें टारगेट करना चाहिए। ये बेशुमार चीज़ों में करना पड़ता है।
अच्छा, हम बाज़ का देखते हैं पेरेंटिंग में स्पेशली कि हम अपने बच्चों को चाहते हैं आला तालीम हासिल करें, ये करें वो करें, लेकिन जहाँ मोहब्बत की बात आती है तो हम उनको बड़ा एक घुटावा सा माहौल, इसके बारे में बात नहीं करनी है अपने बच्चों से, या उनको टोक देना है, फौरन चुप करा देना है। तो क्या भूख प्यास की तरह मोहब्बत भी एक इंसानी जबलत का हिस्सा
इंसानी, है? इंसानी फितरत है, इंसान की जबलत के अंदर ये चीज़ मौजूद है। मैंने तो आपसे अर्ज किया है कि जब किसी खूबसूरत चीज़ को आदमी देखेगा उसके अंदर उसकी खूबसूरती का एहसास पैदा होगा। ये जो हिस्से जमालियात है ये खुदा की नेमतों में से एक नेमत है, इसका इजहार भी हो जाता है बाज़ औक़ात। अच्छा, नौजवानी के ज़माने में बाज़ औक़ात जल्दबाजी भी हो जाती है। ऐसे सब मौक़ों पर बच्चों को ये नसीहत करना कि तुम्हें मुस्तकबिल का फ़ैसला करना है, तुम एक दीन के भी मानने वाले हो, तुम्हारे कुछ अखलाकी तकाजे भी हैं, ये है वो चीज़ जो हमें करनी है। अगर हम उनके ऊपर ऐसी पाबंदियाँ लगाना शुरू कर देंगे तो वो चोर बन के रह जाएंगे। यानी वो ये नहीं कि आपकी बात मान लेंगे, वो करेंगे ये कि फिर वो चुपके चुपके ये सब काम कर रहे होंगे और इसके नतीजे में उनका कैरेक्टर बिल्कुल ख़त्म होकर रह जाएगा।
और अफसोस की बात ये गांधी साहब कि मैंने ये अक्सर देखा है कि माँ बाप बच्चों को कहेंगे नहीं ये नहीं करना, ये हराम है, ये शर्क है, ये है वो है, मज़हबी वो एक हमेशा जोर होता है, लेकिन ये नहीं कहेंगे बच्चों को कि भाई गाड़ी चला रहे हो तो ज़रा एहतियात से इत्मीनान से चलाइए, कि एक्सीडेंट ना हो, किसी को मार ना डालो रास्ते पे, सड़क पे कचरा ना फेंको, सड़क पे गंद ना करो, इस तरह की कोई ऐसी हरकत ना करो जिसे कहते हैं, वो चीज़ें नहीं सिखाते, उस पर तवज्जो नहीं है, उस पर जोर नहीं है। और इन चीज़ों पे बहुत ज़्यादा मजहबी एक वो डालते प्रेशर बच्चों पे कि बच्चे कहते ये क्या है, हम तो किसी जेल में बंद है, ऐसे लग रहा है।
इंसान भी दोहरी हो जाती है,
दोहरी हो जाती है। और दूसरा ये कि इंसान की जो तामीर का अमल है ये कोई दीवार नहीं है कि आपने ईंटें चुन दी हैं और आप हृदय पर हृदय चढ़ा रहे हैं, नहीं, इंसानी तामीर का अमल बड़ी ही सब्र का तकाजा करता है। बच्चे होते हैं उस वक्त हम बहुत सी चीज़ों से उनको रोकते रुक जाते हैं, इसके बाद वो ज़रा थोड़ी बड़ी उम्र को पहुँचते हैं तो क्वेश्चन करना शुरू कर देते हैं। अब आप उनके सवाल का अगर जवाब नहीं देंगे और तशद्दुद का तरीका इख्तियार करेंगे तो फिर उनके अंदर मुजरमाना ज़हनियत पैदा होनी शुरू हो जाएगी। अच्छा, फिर वो टीन एज में पहुँचते हैं तो ज़ाहिर है कि बहुत से नए एहसास और तजुर्बात जो हैं वो उनके बातिन में खुदा ने रखे हुए हैं, वो नमूदार होना शुरू हो जाते हैं। उस वक्त तो बहुत ही एहतियात करनी चाहिए कि उनके शऊर की तरफ उनको तवज्जो, एजुकेट किया जाए, उन्हें बताया जाए कि किसी चीज़ के नुकसानात क्या हो सकते हैं। आप किसी चीज़ से भी किसी आदमी को जबर और तशद्दुद से नहीं रोक सकते। असल चीज़ यह है कि कुछ थोड़ा सी सख्ती, कुछ तंबीह, कुछ मोहब्बत, कुछ तवज्जो दिलाना, कुछ शऊर बेदार करना, इन चीज़ों का एक इम्तजाज होता है जिसके साथ हम इंसान की शख्सियत की तामीर करते हैं, और यही करना चाहिए।
आमदी साहब मजीद सवाल भी हैं लेकिन एक वक्त हो गया, एक छोटे से ब्रेक का, आप कहीं जाइएगा नहीं। प्रोग्राम में एक मरतबा फिर खुश आमदीद। वैलेंटाइंस डे को क्या हम सब मनाने लग गए लेकिन बहस जारी है माशरे में, मनाना चाहिए नहीं मनाना चाहिए, ये तहजीबों का तसादुम है या मिलाप, इस पर हम गांधी साहब की राय जान रहे हैं। गांधी साहब, आपने तो बड़ी खूबसूरती से एक चंद पैराए में बता दिया है कि क्या क्या ना अगर आप जिन लिमिट्स को क्रॉस किया जाए तो उसमें कोई कबाहत नहीं है इसको मनाने में, लेकिन अगर आप सोशल मीडिया पर देखें यकीनन आपके सामने भी ऐसी बहुत सी वीडियोज गुजरूंगी जहां हमारे उलमाए कराम ही इसको गैर शरई, गैर दीनी, बेरारवी की निशानी करार देते हैं, तो वो अपने नतायज कहाँ से अक्स करते हैं?
मैंने आपकी खिदमत में से पहले भी अर्ज़ किया था कि देखिए सोचने का एक तरीका है। एक चीज़ ये है कि आप ये बताते हैं कि ये चीज़ खुदा ने हराम करार दी है तो कुरान पेश करेंगे, हदीस में बयान करेंगे, किसी अखलाकी उसूल को अप्लाई करके दिखाएंगे कि देखिए यहाँ उसकी खिलाफ वर्दी हो रही है, ये तो सही तरीका है। बाज़ औक़ात हमारा अपना एक कल्चर होता है, हमारी अपनी एक तहजीब होती है, बाज़ चीज़ों के हम आदि हो चुके होते हैं, इनको भी मज़हब बनाकर पेश कर देते हैं, तो मेरे नज़दीक एक बड़ी गलती ये होती है। अच्छा, एक और तसव्वुर जो लोगों ने मालूम नहीं कहाँ से अक्स कर लिया है वो ये है कि हर वो चीज़ जिसका हमें रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में पता नहीं चलेगा वो ममनू होती है। मसलन शादी की रसूम है, अब अरबों में शादी की ये रसूम नहीं होती थी, वहाँ तो सूरत हाल यह है कि इतनी सादगी से शादी हो जाती थी कि हज़रत अब्दुर्रहमान बिन औफ के को हुज़ूर ने देखा तो गालिबन कोई ज़ाफ़रान का कोई असर देखा या इस तरह कुछ शादी वादी में लगाते होंगे, तो उनसे पूछा तो उन्होंने कहा कि मैंने कल शादी की है, यानी एक छोटी सी बस्ती में मालूम नहीं था शादी की है। तो अरबों की एक सादा तहजीब थी जिसमें शादी ब्याह आसान हो गए हुए थे। हमारे यहाँ कुछ रसूम है, एक ख़ास तरीके से हम जाते हैं, मंगनी करने का एक ख़ास तरीका है, अंगूठी हम पहना देते हैं बाज़ औक़ात, तोहफे लेके जाते हैं, या वो लोग आते हैं, ये लोग जाते हैं, ये जितने रसूम और रवायात हैं इनमें मैंने आपसे अर्ज़ किया कि अगर कोई आदमी इस जाविये से इनको देखेगा कि अच्छा रसूलुल्लाह सल्लम के ज़माने में तो ये कुछ भी नहीं होता था, तो वो ये कहेगा कि ये तुम लोगों ने क्या चीज़ अपना ली है। नहीं, ये ज़िंदगी को देखने का तरीका ही गलत है। देखने का तरीका ये है कि क्या इसमें कोई ख़राबी है वो बताइए ना क्या है। अच्छा, फ़र्ज़ कर लीजिए कि ये कहा जाता है कि जी इसमें इसराफ हो रहा है, तो इसके जवाब में क्या कहना चाहिए? इसके जवाब में ये कहना चाहिए कि आप हदूद में रह के खर्च करें, یعنی نمائش نہ کرے, غریبوں نے بھی اپنی شادیاں کرائی ہیں. مجھے یاد ہے ایک بڑے عالم تھے, انہوں نے ایک مرتبہ یہ مہم چلائی کہ ہم شادی کے موقع کے اوپر کھانا نہیں کھائیں گے, کوئی چائے پی لیں گے, کوئی مشروب پی لیں گے, کھانا نہیں کھائیں گے. میرے جلیل القدر استاذ مولانا مینا حسن اصلاحی زندہ تھے, ان کو وہ اپنے بچے کی شادی کی دعوت دینے کے لیے چلے گئے, ان کے تعلقات بھی تھے. تو انہوں نے کہا, تو مجھے اب تک بڑی اچھی طرح یاد ہے, مولانا نے پوچھا کہ یہ آپ اس طرح کی الٹی پلٹی باتیں کرتے ہیں کہ ہم جائیں گے اور وہاں کھانا نہیں کھائیں گے. بھائی کھانے کا وقت ہوگا کھانا کھائیں گے, چائے کا وقت ہوگا چائے پئیں گے, کیوں ہم شادی کرنے جا رہے ہیں جنازہ اٹھانے کے لیے جا رہے ہیں؟ آپ کو جو بات کہنی چاہیے وہ معقول بات ہے, وہ یہ ہے کہ کم خرچ کیا جائے, کم لوگ جائیں, کسی پر بار نہ ڈالا جائے یا سادہ کھانا دیا جائے. یہ کرنے کی باتیں ہوتی ہیں. جب آپ بے اعتدالی کا رویہ اختیار کریں گے, میں آپ سے عرض کروں یہ بالکل غلط خیال ہے کہ بہت پابندیاں لگانے سے انسان سدھرتا ہے. نہیں, انسان سدھرتا ہے اس کے شعور کو بہتر کرنے سے اور آزادی کے اندر فیصلے کرنے سے. یہ جو ہم ایک مہم چلا دیتے ہیں بہت سی چیزوں کے بارے میں, تو نوجوانوں کو پیغام کیا ملتا ہے؟ ان کو پیغام یہ ملتا ہے کہ بہتر ہے اس مذہب کے قریب نہ جاؤ, کیونکہ اگر تم گئے تو اس کے بعد جینا حرام کر دیا جائے گا. نہیں, آپ بتائیے ان کو کہ دیکھیے یہ مذہب ہے, یہ ٹارگیٹس ہیں. اچھا, کچھ چیزیں ایسی ہیں جو فرض ہوتی ہیں یا حرام ہوتی ہیں, برعکس اس کے ان کا شعور تو ہمیں بچپن ہی میں بچے کے اندر پیدا کرنا ہے. کچھ چیزیں وہ ہوتی ہیں جن کا تعلق اصل میں اچھی چیزوں سے ہوتا ہے, ان کو آئیڈیل بنا کے تو پیش کرنا چاہیے, لیکن ان کے بارے میں فتوے نہیں دینے چاہیے. ایسے ہی تہوار ہیں اور بہت سی چیزیں ہیں. شادی بیاہ کے رسوم کے بارے میں اگر آپ یہ توجہ دلائیں گے کہ اس میں دیکھیے ان اخلاقی حدود کا خیال رکھیے, اس طرح سے اسراف نہ کیجیے, نمائش نہ کیجیے, غریبوں کے لیے مشکلات پیدا نہ کیجیے, تو میرا خیال ہے ہر آدمی اپریشیٹ کرے گا آپ کی بات کو. لیکن اگر اس سے آگے بڑھ کر آپ یہ کہتے ہیں کہ یہ تو شادی بیاہ کے موقع اوپر تو برات لے جانے کا کیا تصور ہے, اس کا مذہب سے کوئی تعلق نہیں حقیقت میں. ان معاملات میں مذہب کو نہ لائیے جس میں مذہب آیا نہیں ہے. جن میں وہ آیا ہے وہ بڑے محدود معاملات ہیں. میں نے آپ سے عرض کیا کہ وہ بنیادی طور پر دو ہے, عقیدے میں شرک کی کوئی چیز نہ ہو, اعمال میں بد اخلاقی کوئی چیز.
اور اس کی وجہ سے انٹالرنس بڑھ جاتی ہے اگر اس قسم کی آپ پابندی لگا دیں. انٹالرنس
یہ ایک بدقسمتی ہوتی ہے کہ جو چیز فطرت کا تقاضا ہے اس کے اوپر آپ جو خدا پابندی لگا رہا ہوتا ہے وہ تو جاننے والا ہے انسانی فطرت کو, اتنی رکھیے. جب اس سے زائد آپ پابندی لگاتے ہیں تو وہی حال ہوتا ہے جس کو اکبر الہ‌آبادی نے بیان کیا تھا کہ میں نے ایک مضمون لکھا, ڈاسن نے ایک بوٹ بنایا, میں نے ایک مضمون لکھا, ملک میں مضمونہ پھیلا اور جوتا چل گیا. تو جو چیز چلنے والی ہے نا, جوتا لوگوں کی ضرورت ہے, اس نے چل جانا ہے, اس کو روکنا ممکن نہیں رہنا آپ کے لیے. تو بہتر یہ ہے کہ اعتدال کے ساتھ تنقید کریں اپنے بچوں پر اور روایات قائم کریں, اچھی روایات قائم کریں. اچھا, فرض کر لیجئے تھوڑی دیر کے لیے مان لیں کہ کوئی ایک رسم ایسی ہے یا تہوار ایسی میں کوئی غیر اخلاقی پہلو ہے, تو اس میں ہمیں اچھا ایجاد کرنے والا ہونا چاہیے کہ ہم اس کا رخ بدل دیں, اس میں کوئی اور اچھی چیز داخل کر دیں. میں نے کئی لوگوں کو کہا کہ رسالت مآب صلی اللہ علیہ وسلم نے اپنی پیدائش کے موقع پر روزہ رکھا. لوگوں نے پوچھا کہ آپ پیر کو روزہ رکھتے ہیں؟ آپ نے فرمایا میں اس دن پیدا ہوا تھا. تو آپ اگر سالگرہ کی دوسری تقریبات کے اندر اس چیز کو بھی شامل کر لیں کہ ایک نفل روزہ رکھ لینا چاہیے, تو اس طرح کسی چیز کے اندر کوئی ایسا پہلو دیں کہ لوگوں نماز شکرانہ پڑھ لیں, کوئی اس طرح کی چیز دیں جس کے نتیجے میں مذہب بھی اپنے مقام پر کھڑا رہے, اخلاقی اقدار بھی کھڑی رہے اور روایت, ٹریڈیشن, کلچر, تہذیب, ثقافت اس کو بھی نقصان نہ پہنچے.
اچھا, یہ تو آپ نے کہا کہ منائی جا سکتی ہیں, لیکن اس کو تہذیبوں کے تصادم کے طور پر عموماً دیکھا جاتا ہے. ہمارے یہاں لوگ یہ خاص طور پر شکایت کرتے نظر آتے ہیں کہ ہم کیوں ان کی روایات اپناتے جا رہے ہیں, وہ تو ہماری کوئی چیز نہیں اپناتے.
یہی بات ہے, وہ بھی بہت سی روایات اپناتے ہیں. کبھی ان کو اپنے پاس آنے دیجیے, آپ کو اندازہ ہوگا کہ لوگ ملتے ہیں, لوگ ملتے ہیں جب.
بالکل,
میں نے تو دیکھا ہے کہ بعض اوقات انگریز آتے ہیں, خواتین آتی ہیں, وہ بعض اوقات ہمارا لباس اختیار کر لیتی ہیں.
بالکل,
عرب ادھر تو ہم
چادر اوڑھ لیتے ہیں سر پہ,
چادریں اوڑھ لیتی ہیں اور اس طرح کی چیزیں.
یہ
انسان کی فطرت ہے, ایک چیز اچھی لگتی ہے آپ کو ایک معاشرے میں, کھانے ہیں, اسی طرح کی مجالس ہیں. میں نے تو دیکھا ہے کہ جب لاہور میں یہ صورتحال نہیں تھی تو غیر ملکیوں کی بہت بڑی تعداد آیا کرتی تھی بسنت کے موقع پر.
جی, ہم تو تصاویر اب دیکھتے ہیں,
بہت بڑی تعداد
ہے.
تو تصادم ہمارا کن چیزوں میں ہے, اس معاملے کا یہ تعلق نہیں ہے کہ ہر چیز میں آپ تصادم پیدا کر کے بیٹھ جائیں. تو میں یہ کہتا ہوں پھر مغرب نے آپ کو بہت سی سہولتیں فراہم کی ہیں, ان کا بھی استعمال کرنے سے انکار کر دیں. آپ گدا لائیں, آپ گھوڑا لائیں, اس کے اوپر سفر کیا کریں, اس کے اوپر دبئی سے پاکستان جایا کریں. کیوں ان چیزوں کو استعمال کرتے ہیں؟ اللہ تعالیٰ نے کیا کیا, کشتی مسلمانوں نے تو نہیں بنائی تھی نا, دنیا میں معلوم نہیں کب بنی. اللہ تعالیٰ اس کو اپنی نعمت کہہ رہا ہے اور یہ کہہ رہا ہے اس میری نشانی ہے. قرآن مجید میں جہاں قدرت کی نشانیوں کی طرف توجہ دلائی ہے, وہاں یہ کہا ہے کہ والفلک التی تجری فی البحر, وہ کشتی بھی تمہارے لیے خدا کی نشانی ہے جو سمندروں میں چلتی ہے, حالانکہ وہ انسان کی تخلیق ہے. تو میں یہ کہتا ہوں میں تو جب جہاز میں بیٹھتا ہوں تو میں خدا کا شکر کرتا ہوں اور ان لوگوں کا بھی شکریہ ادا کرتا ہوں کہ جنہوں نے ہمیں یہ سہولت بخشی۔ انٹرنیٹ کو آپ دیکھیے 10-20 سال پہلے کہ ذرا زندگی کا تصور کریں، کوئی عزیز کہیں چلا جاتا، مجھے اپنا بچپن یاد ہے، ہم لوگ سائیوال کے ضلع میں چلے گئے ہوئے تھے، ہمارا آبائی وطن لاہور کے پاس ہے، بعض اوقات ایک خبر پہنچنے میں یعنی خط آئے گا، کوئی 4-5 دن اس میں لگیں گے، پڑھیں گے پھر اس کا جواب لکھیں گے، اچھا کوئی بیرون ملک چلا جاتا تھا تو بعض اوقات 2-2 ہفتے میں جا کے کوئی ایک بات پہنچاتے تھے، اب بعض اوقات آپ اپنے بچے کو گھر میں بیٹھے ہوئے دیکھ رہے ہوتے ہیں، وہ اس وقت کیا کر رہا ہے، کمرے میں بیٹھا ہوا ہے، بات کر رہا ہے، اسکول اور کالج جا رہا ہے، یہ سہولت آپ کو کنہوں نے باہم پہنچائی ہے۔ تو میں تو ایک حدیث آپ کو سناؤں گا کہ رسالت میں آپ نے فرمایا من لم یشکر الناس لم یشکر اللہ، جو لوگوں کا شکریہ ادا نہیں کرتا وہ خدا کا شکر گزار بھی نہیں ہو سکتا۔ اہل مغرب نے اس وقت انسانی تہذیب کے اوپر بہت سے احسانات بھی کیے ہیں۔ ہمیں متعین کرنا چاہیے تصادم کہاں ہے، تصادم 3 چیزوں میں ہمارے ساتھ ان کا، حفظ مراتب کے معاملے میں تصادم ہے، حفظ فروج کے معاملے میں تصادم ہے یعنی شرمگاہوں کی حفاظت کے معاملے میں، مرتبے کے ماں باپ ان کو ان کی جگہ کے اوپر رکھنا ہے، اور امر بالمعروف اور نہی عن المنکر، ہم سوسائٹی سے لا تعلق نہیں، ہمارا دین کہتا ہے، ہماری معاشرت کہتی ہے کہ ہم بلائی کی تلقین بھی کریں گے، برائی سے روکیں گے بھی، یہ وہ چیز ہے، اس پر ہمیں ان سے ڈائلاگ کرنا چاہیے۔ اس کے لیے بھی شاید تصادم کا نظر بڑا لفظ ہے، آپ یہ کہنا چاہیے یہاں ہمارا نقطہ نظر ذرا ان سے مختلف ہے، اور یہ اختلافات بھی حسن ہیں، اور جن چیزوں کو ایک دوسرے سے اپنایا جاتا ہے وہ بھی ان کا حسن ہے۔
بہت شکریہ غامدی صاحب آپ کی گفتگو کا، اقبال صاحب آپ کا بھی بہت شکریہ ہمیں جوائن کرنے کے لیے۔ آپ نے غامدی صاحب کی بات سنی، ہم سب آدم کی اولاد ہیں، کیا اس میں مشرق کیا مغرب، ہم سب کو ایک دوسرے کے تہوار منانے چاہیے۔ جہاں بات شریعت کی آتی ہے تو ویلنٹائنز ڈے منانا خلاف شریعت نہیں ہے، لیکن ہمیں اس بات کا بالکل دھیان رکھنا چاہیے کہ ہم اس حد سے تجاوز نہ کر جائیں جو کہ شریعت کے متصادم ہو، جو کہ قرآن کی تعلیمات کے متصادم ہو، یا جو رسول اللہ کے احکامات کے متصادم ہو۔ مجھے دیجیے اجازت، اگلے ہفتے پھر ملاقات ہوگی ایک نئے موضوع کے ساتھ، تب تک کے لیے اللہ حافظ۔